السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ہے۔ پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن، اور پروڈیوسر ہیں ہمارے ساتھ اسفر امام۔ آج کے اس پروگرام میں ہم بات کریں گے بھارت کے زیر انتظام کشمیر میں صورتحال سے متعلق۔ بھارت کی عدالت عظمیٰ میں داخل کی گئی درخواست، دو ہفتے کے لیے کسی طرح کا اقدام نہ لینے کا فیصلہ، اور اس کو انتظامی اقدامات تصور کرتے ہوئے مداخلت نہ کرنے کا عدالت کا یہ اعلان۔ دوسری جانب ہیومن رائٹس واچ، اس کی طرف سے بھارت پر ایک بار پھر یہ زور کہ وہ کشمیر میں اٹھائے گئے اقدامات واپس لے۔ چین بھی بھارت کی طرف سے یک طرفہ اقدام کی مخالفت کر رہا ہے۔ یہ ہمارا پہلا سیگمنٹ ہے، ان تینوں ڈیولپمنٹس میں ہم بات کریں گے۔ پروگرام کا دوسرا حصہ وہ بھی اسی سے متعلق ہے۔ پاکستان کے عہدیدار یہ باور کرا رہے ہیں کہ اگر مشرقی سرحدوں پہ یہ کشیدگی رہے گی تو اس کے اثرات مغربی سرحدوں پہ ہوں گے، جہاں پاکستان افغانستان میں امن عمل میں ایک متحرک کردار ادا کر رہا ہے۔ پروگرام کا ہمارا جو یہ حصہ ہے، اس میں ہم اس پہ بھی گفتگو کریں گے کہ افغان حکومت 35 طالبان قیدیوں کو اظہار یکجہتی کے طور پہ عید کے موقع پہ رہا کرنے کا اعلان کر رہی ہے، جبکہ طالبان کا بھی یہ دعویٰ ہے، یک طرفہ دعویٰ ہے، جس کو کابل حکومت نے کبھی تسلیم نہیں کیا کہ اس نے بھی کئی ایک افغان فورسز کے اہلکاروں کو اس موقع پہ رہا کیا ہے۔ پروگرام کا تیسرا سیگمنٹ اور آخری سیگمنٹ، اس میں ہم بات کریں گے کراچی کے اندر ہلاکت خیز بارشیں، 40 افراد لقمہ اجل بن چکے ہیں، ذمہ داری کس کی ہے؟ یہ ہمارے آج کے موضوعات ہیں۔ چلتے ہیں پروگرام کے پہلے حصے کی جانب۔ بھارت کی جانب سے اپنے زیر انتظام کشمیر میں آرٹیکل 370 یا 370 اس کی منسوخی کے بعد، اور وہاں پہ ایک کرفیو کے نفاذ کے بعد، کمیونیکیشن کے تمام چینلز کے انقطاع کے بعد، ایک درخواست بھارت کی عدالت عظمیٰ میں داخل کرائی گئی تھی، جس میں ان اقدامات کو چیلنج کیا گیا تھا۔ عدالت کی جانب سے آج اس کے بارے میں جو فیصلہ آیا، جو آپ نے ہماری رپورٹوں میں بھی سنا، اس میں یہ بتایا گیا ہے، عدالت کی طرف سے یہ کہا گیا ہے کہ یہ ایک انتظامی حکم ہے اور اس کے اوپر فوری طور پہ کوئی اقدام نہیں کرنا چاہیں گے۔ دو ہفتوں کے لیے اس سماعت کو ملتوی کیا گیا ہے، اور اس کی حیثیت بدلنے کے بعد جو یا وہاں پہ جو پابندیاں لگائی گئی تھیں کشمیر میں، اس میں یہ درخواست جمع کرائی گئی تھی، اور اس پہ عدالت نے اپنے آپ کو فی الوقت دور رکھنے کا فیصلہ کیا ہے۔ یہ کیسا فیصلہ ہے، کس طرح کا، اور خاص طور پہ جب انٹرنیشنل ادارے جو ہیں وہ بھی یہ توقع کر رہے تھے کہ بھارت کی عدالت عظمیٰ بال جو ہے وہ اس کی کورٹ میں، یا انسانی حقوق کا معاملہ ہو یا کشمیر کی ایک آئینی حیثیت ہو، اس ریفرنس میں بھارت کی عدالت عظمیٰ سے بڑے فیصلے کی توقع تھی، لیکن یہ فیصلہ اس انداز میں بہرحال نہیں آیا جیسے توقع کی جا رہی تھی۔ تحسین پونے والا، انہوں نے یہ پیٹیشن داخل کر رکھی تھی، کانگریس کے وہ رہنما بھی ہیں، اور ان کی استدعا یا ان کا موقف اس میں یہ تھا کہ ریاست کشمیر میں نافذ کرفیو، وہاں پہ موبائل اور انٹرنیٹ کی جو سسپینشن ہے، اور اسی طرح ٹیلی فون کی معطلی ہے، دیگر ٹیلی ویژن چینلز اور اطلاعات کے ذرائع ان کو روکا گیا ہے، ان کو بحال کیا جائے، یہ بنیادی انسانی حقوق کے خلاف ہے۔ اور اس کے ساتھ ساتھ جو کشمیری قیادت ہے ان کو بھی، جن کو نظر بند یا حراست میں رکھا گیا ہے، ان کی بھی رہائی کا مطالبہ کیا گیا تھا۔ سو عدالت نے یہ کہا ہے کہ ابھی چونکہ اس اقدام کو زیادہ وقت نہیں ہوا، تو جو انتظامی معاملات ہیں اس میں عدالت مداخلت کرنے سے گریز کرے گی۔ فرحانہ شاہ ہمارے ساتھ ہیں، سینئر لائر، ممبئی بیسڈ ہیں، ان سے ہم بات کریں گے۔ یاسین آزاد صاحب، سابق صدر سپریم کورٹ بار ایسوسی ایشن، آئینی امور کے ماہرین ہیں دونوں ہمارے پینلسٹ، ان سے بات کریں گے، اور اسی سیگمنٹ میں ہمیں جوائن کریں گی میناکشی گنگولی، ہیومن رائٹس لائر بھی ہیں اور ہیومن رائٹس واچ کے ساتھ ان کی وابستگی ہے، جس سے ہیومن رائٹس واچ کی طرف سے ایک بار پھر یہ ان تحفظات کا اظہار کیا گیا ہے، اور بھارت سے کہا گیا ہے کہ اس نے جو کشمیر میں اقدامات کیے ہیں، یک طرفہ طور پہ جو اقدامات کیے ہیں، ان کو واپس لے۔ ہیومن رائٹس واچ کے مطابق بھارت کی جانب سے کشمیر کی خود مختاری ختم کرنے کے بعد سے اب تک کشمیری لاک ڈاؤن کی حالت میں زندگی بسر کر رہے ہیں، اور دوسری جانب حکومتی اتحادی جماعت کے ترجمان نے کشمیر میں انسانی حقوق کی خلاف ورزی کی اطلاعات کو مسترد کیا ہے، اور ان کا کہنا یہ ہے کہ کشمیر میں حالات بہتر ہونے میں وقت لگے گا۔ ہیومن رائٹس واچ نے اپنے بیان میں کہا ہے کہ بھارت کی جانب سے کشمیر کی خود مختاری ختم کر کے اسے دو حصوں میں تقسیم کیے جانے کے بعد سے کشمیری عوام کو گھروں میں بند کر دیا گیا ہے، اور کشمیری قیادت بھی نظر بند ہے۔ سو ہیومن رائٹس واچ کے ان تحفظات پہ بھی بات کریں گے کہ انٹرنیشنل کمیونٹیز کے اس طرح کے جو مطالبے ہوتے ہیں وہ کیا دباؤ قائم کرتے ہیں، یا کس حد تک ضروری ہے کہ انٹرنیشنل آبلیگیشنز کے تحت جس ملک سے بھی یہ مطالبات کیے جا رہے ہوں وہ ان کو سنجیدگی سے دیکھیں اور ان پہ غور کریں۔ فرحانہ شاہ صاحب ہمارے ساتھ ہوں گی، یاسین آزاد صاحب ہمیں جوائن کریں گے، اور इसी सेगमेंट में हमारे साथ होंगी मीनाक्षी गंगोली, ह्यूमन राइट्स वॉच के साथ उनकी वाबस्तगी है और उसके साथ साथ मायरे कानून भी हैं। अभी तक बताया गया कि कोई हमारे पैनलिस्ट जो हैं उनको हम रब्ता करने की कोशिश कर रहे हैं और अभी तक हमारे साथ कांटेक्ट में नहीं है। ये डेवलपमेंट्स हैं। अगर हम इस दौरान आपको रिपोर्ट भी सुनवा सकते हैं, लेकिन मैं आपको यासीन आज़ाद साहब से हमारा रब्ता हो गया, फॉर्मर प्रेसिडेंट सुप्रीम कोर्ट बार एसोसिएशन, मुमताज़ कानूनदान है। यासीन आज़ाद साहब, बहुत शुक्रिया। मोर और लेस जो कवानीन हैं और अदालतों के जो काम करने का निज़ाम है वो पाकिस्तान में और वहाँ पे एक ही तरह का है, और आप जानते और बल्कि दुनिया में अगर देखा जाए तो एक ही तरह से होता है कॉन्स्टिट्यूशन में, क्योंकि अगर वो लॉ ऑफ नेचर के तहत ज़्यादातर बनते हैं। ये जो अदालत का फैसला है, भारत की अदालत उज़्मा का पिटीशन, उन्होंने बहरहाल 2 हफ्ते के लिए मुलतवी की है कि अभी जो ये नया नया एक्शन है और हम इंतज़ामी अमूर में इतनी जल्द मुदाखलत नहीं कर सकते, लॉजिकल है? जी यासीन आज़ाद साहब,
सर आवाज से क्लियर नहीं आ रही सर।
जी अब आप मुझे सुन सकते हैं?
देखा आवाज थोड़ी क्लियर नहीं आ रही।
जी, हमारे मेहमान को हमारी आवाज सही नहीं पहुंच पा रही, अगर आप उस तरफ से देख सकें। जी अब आपको कुछ आवाज आ रही है मेरी?
हाँ, आप आवाज सही है सर।
जी अच्छा सर, मैंने ये सवाल किया, भारत में अदालत उज़्मा में एक पिटीशन दायर की गई थी कि ये जो कश्मीर में हालिया इकदामात हैं इन 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 इनके खिलाफ, तो अदालत ने फिर फिल वक्त वो वापस कर दी है, 2 हफ्ते के लिए इसको मुअत्तल किया है या मौखर किया है, और ये कहा है कि चूंकि अभी नया नया ये कदम है इसको हम इंतज़ामी इकदाम समझेंगे और इंतज़ामी इकदाम में इस लम्हे पर मुदाखलत दुरुस्त नहीं है। कैसा फैसला है आपके ख्याल में?
सर मैं ये समझता हूँ कि यहाँ हिंदुस्तानी सुप्रीम कोर्ट ने जो कश्मीर की मौजूदा सूरत हाल को पेश नज़र नहीं रखा, और जाहिर है कि डायरेक्ट जब सुप्रीम कोर्ट में किसी भी केस में फाइल किया जाता है मामला, तो वहाँ पब्लिक इम्पोर्टेंस और लोगों के बुनियादी हकूक का जो कंसेप्ट है वो सामने आता है। तो पिटीशन जब फाइल की गई तो कश्मीर की जो मौजूदा सूरत हाल है उसको पेश नज़र रखते हुए, या मोदी सरकार ने जो स्टेप इस वक्त उठाया है कश्मीर के जो लीगल स्टेटस को जिस अंदाज में तब्दील करके पिछले 10 दिन से पूरे मकबूजा कश्मीर में कर्फ्यू नाफज करके जिस तरह लोगों के हकूक को सलब किया जा रहा है, जिस तरह बुनियादी हकूक को मुतासर किया जा रहा है, लोगों की जान और माल की हिफाजत नहीं है, तो अदालतों का काम ऐसी सूरत हाल में सामने आता है। अदलिया जो है ऐसे मामला में जहाँ बुनियादी हकूक की क्लियर कट खिलाफवर्जी हो रही हो, वहाँ अदलिया की जिम्मेदारी बन जाती है कि इन मामला को टेकअप करे। अब चूंकि जो कुछ भी इस वक्त कश्मीर की सूरत हाल हमारे सामने आई है, या जो लीगल स्टेटस मोदी सरकार ने चेंज किया उससे कश्मीर की जो जो लीगल स्टेटस था वो पूरी तरह से मुतासर हुआ, उसको ख़त्म कर दिया गया। अब कोई भी हिंदुस्तानी जिसका किसी भी तबके से ताल्लुक है वो मकबूजा कश्मीर के अंदर अपनी ज़मीनें जाके खरीद सकता है, वहाँ हिंदू आबादी को मुंतकिल कर सकता है, और कश्मीर का जो लीगल स्टेटस का उसको बिल्कुल तबाह बर्बाद कर दिया गया। तो ऐसी सूरत हाल में अगर कोई पिटीशन ऑनरेबल सुप्रीम कोर्ट इंडिया के सामने गई थी तो वहाँ की सिचुएशन को मद्देनजर रखते हुए वहाँ के सुप्रीम कोर्ट को इमीडिएटली एक्शन लेना चाहिए था जो नहीं लिया गया। ये अलग बात है कि इंडिया में सो मोटो एक्शन का जो कंसेप्ट है उसके कुछ पैरामीटर उन्होंने तय किए हुए हैं। मैं समझता हूँ कि मौजूदा सूरत हाल जो है उन पैरामीटर के अंदर हल करती है, और कम अज कम इंडियन सुप्रीम कोर्ट को ये बात साबित करनी चाहिए कि वहाँ की अदालत आज़ाद है, लोगों के बुनियादी हकूक को जिस तरह से कुचला जा रहा है, तबाह बर्बाद किया जा रहा है, लोगों की जान और माल की हिफाजत नहीं है, किलिंग्स दबा के हो रही हैं, इवन ईद की नमाज पढ़ने का भी कश्मीरियों को मौका नहीं दिया गया। ऐसी सूरत हाल में अगर इंडियन सुप्रीम कोर्ट इन तमाम कार्रवाइयों को गैर कानूनी डिक्लेयर करे या आइन के अंदर जिस तरह तब्दीली की गई है बौंदे तरीके से, तो ऐसे हालात में सुप्रीम कोर्ट हमेशा इंतजाम करता है, वो कॉम्पिटेंट भी है लॉ को चेंज करने का। लेकिन मुझे लगता है कि जिस तरह का मैंने स्टेटमेंट देखा उसमें ये बात कही गई कि हमें कोई जल्दी नहीं है, बाकी केसेस जो है हम उनको देखेंगे पहले और उसके बाद ये लेंगे, इसका मतलब है कि हिंदुस्तान का सुप्रीम कोर्ट भी इस मामले की नज़ाकत को समझने के लिए तैयार नहीं है, या एग्जेक्टिव के बिल्कुल कंट्रोल में है, और कंट्रोल में होने की वजह से सुप्रीम कोर्ट ये हिम्मत नहीं कर रहा कि वो मामला जो कश्मीर का है उसको टेकअप करे। पर मुझे ये लगता है कि इंडियन सुप्रीम कोर्ट जो है अगर इस मामले को इस अंदाज में टेकअप नहीं करता तो मैं ये कहूंगा कि इंडिया का सुप्रीम कोर्ट आजाद नहीं है, इंडिपेंडेंट अदारा नहीं है, वो इंसाम्बलिया के दबाव में आकर ऐसी बात कर रहा है। मैं तो ये समझता हूँ कि ऐसी सूरत हाल में इंडियन सुप्रीम कोर्ट सो मोटो एक्शन भी ले सकता था, और सो मोटो एक्शन इससे पहले भी इंडियन सुप्रीम कोर्ट ने लिया, बहुत कम लिया, लेकिन ये मामला एक ऐसा है जो एक बैन अलाकौमी मामला है, लोगों की जान माल का।
सो अब अगर देखिए हमें भारत से ज्वाइन करना है, फराना शाह साहिबा ने उनकी उनकी कमिटमेंट हमारे साथ, और इसी तरह हमें ज्वाइन करेंगे ह्यूमन राइट्स वॉच से मीनाक्षी गंगुली, वो भी, लेकिन वो हमारे साथ नहीं है। लेकिन ज़रा इसी तरह की सूरत हाल का इतलाक या करके देखें पाकिस्तान के अंदर, कोई रीजन हो, कोई इलाका हो या कोई प्रोविंस हो, सो अदालतों का जो वहाँ पे भी फैसला होगा वो क्या नेशनल इंटरेस्ट को देखते हुए होगा? अदालतें क्या इस बारे में कोई गुंजाइश निकाला करती हैं कि वो कौमी मफाद और बड़ी पिक्चर में देखें, या उनके जो बुनियादी फराइज मनसबी हैं अदालत के या जज साहिबान के, उन्हें केस टू केस मेरिट के ऊपर और जो सरकमस्टांशल एविडेंसेस होते हैं या चीज़ें होती हैं उसकी बुनियाद के ऊपर उसको फैसला करना या उसका तजिया करना होता है मुकदमे का?
किसी भी अदालत को वाकयात वाला हालात के पेश नज़र फैसला नहीं करना, हर अदालत को आयन और कानून के मुताबिक फैसला करना है, और उनको इस चीज़ की कोई परवाह नहीं होनी चाहिए कि लोग क्या चाहते हैं, लोगों की क्या ख्वाहिशात हैं। अगर अदलिया भी लोगों की ख्वाहिशात का एहतराम करके फैसले करने लगे तो इसका मतलब ये हो गया कि वह अदालत कानून और आयन के मुताबिक फैसले करने के लिए जहनी तौर पर तैयार नहीं है। तरीकाकार तो इसका बिल्कुल यही है कि अदालतें तमाम प्रेशर से, तमाम सूरत हाल से अलग थलग होकर जो चीज़ आयन और कानून के अंदर मौजूद है उसके मुताबिक फैसला करना चाहिए। इंडियन का जो दस्तूर है उसमें भी रुके हुए लोगों के बुनियादी हकूक को अगर कोई आदमी खराब करता है, मुतासर करता है, ऐसी सूरत में अदलिया को इंटरवीन करने का पूरा इख्तियार है। क्या लोगों को मारा जाए, लोगों की जान माल की हिफाजत न हो और इंडियन गवर्नमेंट खुद उसमें इन्वॉल्व हो, तो क्या ऐसे हालत में अगर अदालतें भी खामोश रहती हैं तो इसका मतलब ये हो जाएगा कि आप किसी भी सूरत में कानून और आयन के मुताबिक काम करने के लिए तैयार नहीं हैं। आप भी मुल्की हालात या वहाँ की जो सिचुएशन है उसको मद्देनजर रख रहे हैं। मैं कहता हूँ कि अगर अदलिया किसी भी मुल्क की अदलिया हो, अगर लोगों के मामलात को इंटरेस्ट को सामने रखकर बात करेगी और जो आयन प्रोवाइड करता है लोगों के बुनियादी हकूक को प्रोटेक्ट करने का अगर वो नहीं करेगी तो प्रिज्यूम ये किया जाएगा कि उस मुल्क की अदलिया जो है वो बिल्कुल आज़ाद नहीं है, वो एग्जेक्टिव के ताबे है और एग्जेक्टिव वक्तन फ़क्तन जो कुछ भी करे वो उसमें आज़ाद है, उसमें उसको कोई लगाम देने वाला इदारा नहीं है। ऐसे इदारों को लगाम देने के लिए अदलिया का इदारा वाहिद इदारा होता है जो एग्जेक्टिव को इस बात को फोर्स करता है कि आप कानून और आयन के मुताबिक लोगों की जिंदगी की हिफाजत करें। और मैं ये समझता हूँ कि इंडियन सुप्रीम कोर्ट में जब पिटिशन गई थी तो उन्हें फौरी तौर पर टेकअप कर लेनी चाहिए थी। उन्होंने कहा कि वेट कर लें, हम अपने नंबर के हिसाब से देखेंगे। इसका मतलब है कि इंडियन सुप्रीम कोर्ट ये चाहता है कि मकबूजा कश्मीर में जो जुल्म सुदम हो रहा है पहले वो हो जाए और जब सारे मामलात हल एंड की तरह चले जाएं तो उसके बाद इंडियन सुप्रीम कोर्ट।
अब भारत से जरा वर्जन ले लेते हैं, हमारे साथ हैं मीनाक्षी गंगुली साहिबा, ह्यूमन राइट्स वॉच के साथ उनकी वाबस्तगी और कानून को भी समझती हैं। मीनाक्षी साहब बहुत शुक्रिया आपका, आपने हमें ज्वाइन किया है। सबसे पहले तो इस पे बात कीजिएगा जो आज भारत की सुप्रीम कोर्ट की जानिब से फैसला आया है कि फौरी तौर पे हम कश्मीर के मामलात के ऊपर जो इकदाम या एक्शंस लिए गए हैं नई दिल्ली गवर्नमेंट की जानिब से, हम उसमें मुदाखलत नहीं कर सकते हैं। सो ये कैसा डिसीजन है? उसके बाद मैं ह्यूमन राइट्स वॉच की रिपोर्ट पे आऊँगा जिसके साथ आपकी वाबस्तगी है, वहाँ से भी मुतालबा किया जा रहा है कि ये सारे जो एक्शंस है या जो मेजर्स लिए गए हैं उनको रिवर्स किया जाए। सो आपकी टेक।
जी, सुप्रीम कोर्ट का ये जो डिसीजन था उन्होंने ये कहा कि हम दो हफ्ते के बाद में सुनेंगे क्योंकि अभी जो हालात हैं उसके लिए सरकार जो जो कदम ले रही है उसको हम पहले देखेंगे, उसके बाद में हम निर्णय लेंगे, ऐसा उन्होंने कहा है। अभी इसलिए दो हफ्ते बाद की बात हो रही है। प्रशासन कह रही है कि जब ये 15 अगस्त और 14 अगस्त जो है, जो पाकिस्तान और इंडिया के इंडिपेंडेंस डे है, जहाँ पे पहले कई बार ऐसे प्रोटेस्ट वगैरह हुई थी, इसके लिए अभी रिलैक्स नहीं हो सकते हैं रिस्ट्रिक्शन, जिसके बाद में वो कह रहे हैं कि वो रिलैक्स करेंगे शायद. ऐसा आज का हमको जो सुनने में आया है वो ऐसा कहा गया है.
ठीक है. और जो आप दूसरी डेवलपमेंट ह्यूमन राइट्स वॉच की जानिब से, क्या ये मुमकिन है कि जो बैन अल-अक़वामी अदालतें हैं उनकी, सॉरी बैन अल-अक़वामी जो इदारे हैं उनकी तरफ से ये मुतालबात के बाद भारत के ऊपर दबाव बढ़ेगा इन चीज़ों का, वो सोच सकते हैं कि उन्हें ये एक्शन वापस लेने हैं?
देखिए, हमारा ये कहना है कि जो जो ये रिस्ट्रिक्शन उन्होंने लगाई हैं, अब आपके जो लिसनर्स है उनको भी ये पता होगा कि जब आजकल के जमाने में जो जब जो डिपेंडेंसी रहती है कम्युनिकेशन के ऊपर, वो हर बात पे आती है, लोगों से बात करने के लिए, अपनी बैंकिंग करने के लिए, जो कम्युनिकेशन की जो के ऊपर जो डिपेंडेंसी है, जो टेक्नोलॉजी के ऊपर डिपेंडेंसी है, वो बहुत ज्यादा है. यहाँ पे कश्मीर में अभी जो हालात है वहाँ पे, ना तो मोबाइल फोन चल रहे हैं, ना इंटरनेट चल रहा है, ना इवन लैंडलाइन भी नहीं चल रही है. कोई बीमार पड़ेगा तो किससे अस्पताल को फोन करने के लिए भी उनके पास कोई सुविधा नहीं है. तो हम ये कह रहे हैं कि जो ये रिस्ट्रिक्शन है ये जल्द से जल्द उतर जाए, और ये जो 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 रिस्ट्रिक्शन लगाई गई है, जो पाबंदियां लगाई गई है मूवमेंट राइट टू मूवमेंट पे, फ्रीडम ऑफ एसोसिएशन पे, फ्रीडम ऑफ एक्सप्रेशन पे, ये खत्म कर दिया जाए.
मीनाक्षी साहब, इसमें तरीकाकार क्या होता है? जो राइट्स के इदारे होते हैं वो लोकल हों, वो इंटरनेशनल हों, वो ऐसी सूरत हाल में बराह रास्त उनका कोई कम्युनिकेशन चैनल होता है हुकूमतों के साथ, या महज बयानात के ऊपर या अपने स्टेटमेंट रिलीज करने के ऊपर ही वो रिलाई करते हैं?
जी, मैं समझी नहीं.
यानी इस तरह की सिचुएशन में जो ह्यूमन राइट्स वॉच का ये स्टेटमेंट आया है, एक बड़ी इंटरनेशनल ह्यूमन राइट्स की ऑर्गेनाइजेशन है, सवाल ये था कि ये मैं स्टेटमेंट काफ़ी होता है या किसी सतह पे इन पर्सन कम्युनिकेशन भी होती है हुकूमती ऑफिशियल्स के साथ राइट्स की सिचुएशन के ऊपर?
जी, होती है. हमारी हमारी बात हमारी सरकार की तरफ से ही बात होती है. हम लोग जो जितना कर पाते हैं लोगों के साथ भी बात करते हैं. अभी हालात ऐसे हैं, और ये बहुत अहम प्रश्न आपने उठाया, क्योंकि जो अभी हालात है जिसमें बार बार ये कहा जाता है कि फेक न्यूज आ रहा है, डिनाई किया जाता है कई बार कई रिपोर्ट, और हमारा ये कहना है कि अगर आप ऐसा कह रहे हैं, ये इसलिए भी हो रहा है क्योंकि किसी के पास कोई जानकारी लेने, इंडिपेंडेंट सोर्स और क्रेडिबल सोर्स जैसे हम लोग इन्वेस्टिगेट करते हैं, वैसा तो कोई हालात भी नहीं है. तो क्रेडिबल इंफॉर्मेशन के लिए अगर आप कम्युनिकेशन और रिस्ट्रिक्शन नहीं हटाएंगे तो फिर ये ऐसा और भी इन चीजों के ऊपर रिस्क रहता है. ह्यूमन राइट वायलेशन अगर हो रही है तो फिर हमको इन्वेस्टिगेट करना चाहिए, वो इंडिपेंडेंटली इन्वेस्टिगेट करना चाहिए, और उसमें सिर्फ किसी एक पक्ष की बात हम नहीं सुनते हैं. हमको ये
दोनों तरफ की बात है. गवर्नमेंट रिस्पॉन्डिंग है, आप जो बात कर रहे हैं आपका इदारा या बाकी राइट्स ऑर्गेनाइजेशंस, सो गवर्नमेंट रिस्पॉन्डेंट है?
जी, गवर्नमेंट का ये कहना है कि ऐसी रिस्ट्रिक्शन इसलिए जरूरी है क्योंकि सिक्योरिटी सिचुएशन के लिए. हम ये कहते हैं कि इंटरनेशनल लॉ के अंदर ये बिल्कुल प्रोपोर्शनेट तरह से होना चाहिए, जो ये रिस्ट्रिक्शन होती है ये प्रोपोर्शनेट होनी चाहिए, और ऐसा हमको हम चाहते हैं गवर्नमेंट से कि जो जो क्योंकि अभी ये कहा जा रहा है कि हालात ठीक है, तो फिर अगर हालात ठीक है तो फिर लोग
कर्फ्यू हटा. तो ये बताएं मीनाक्षी साहब कि आज 9वां दिन है, 9th डे है, सो जाहिर है ये अचानक से एक लिया गया एक्शन है, लोगों को ये भी नहीं वार्न किया गया कि वो अपना हफ्ता 2 हफ्ते का राशन रख लें, और ऐसी भी कोई इत्तलात नहीं है कि उनके घर में कोई राशन पहुंचाया जा रहा हो, सो इस रेफरेंस में कुछ कंसर्न्स हैं आपके, होना क्या चाहिए?
जो थोड़े कंडीशंस लिफ्ट किए गए थे बीच में एसेंशियल सप्लाईज लाने के लिए, लेकिन ये तो अभी आपको पता ही है कि जब जब अभी हम लोग ये सुन रहे हैं कि जो लोग अपने रिश्तेदारों से बात करना चाहते हैं, कल ईद था तो कई लोग ऐसे भी बात करना चाहते थे, बाकी लोग चिंता में भी हैं कि लोग किस हालात में हैं, उनके घर वाले कैसे हैं, तो फिर और अब काफी क्योंकि इंफॉर्मेशन नहीं मिल रहा है लोगों को, इसलिए सब जो जो कहानियां निकलती हैं उससे भी डर लगते हैं लोगों को, तो वो जानना चाहते हैं। जो लैंडलाइन खुली है उसमें लंबे लंबे क्यू लगे हुए हैं क्योंकि लोग 2 सेकंड के लिए अपने अपने रिश्तेदारों से बात करना चाहते हैं। अब इस हालात में लोग लाइन लगा करके दूध खरीदें या चावल खरीदें, ये तो बहुत ही मुश्किल बात है। तो ये सप्लाई स्पेशली जो जो पेरिशेबल सप्लाई होती है उनकी कमियां हमको सुनने में आ रहा है और इसके लिए भी रिस्ट्रिक्शन लिफ्ट करनी चाहिए जल्द से जल्द।
जी यासीन आजाद साहब, आप ये फरमाइएगा, आपने पहले कानूनी हवाले से बात की है, अब जरा ह्यूमन राइट्स और इंसानी हकूक के पस मंजर में बात कीजिएगा। कितना जरूरी है कि जो बैन अल-अक़वामी इदारे हैं वो बुलंद आवाज में बात भी करें और भारत की हुकूमत उनको रिस्पॉन्ड भी करे?
देखिए सर, पहली बात यह है कि
जी
मसला कश्मीर एक इंटरनेशनल इशू है और वहां पे जो लोगों के बुनियादी हकूक को तबाह बर्बाद किया जा रहा है और ऐसी हथियारों का इस्तेमाल किया जा रहा है जिसका कानून भी इजाजत नहीं देता, ऐसी सूरत में मेरे नज़दीक सबसे पहली जिम्मेदारी हाकिमों मुत्तहदा की बनती है कि वो मामले खत्म को टेकअप करें, इतने जुल्म सुतम को रोकने के लिए अपना रोल अदा करें। अब जहाँ तक बुनियादी हकूक की तंजीमों का ताल्लुक है, ये बात दुरुस्त है कि पूरी दुनिया से एक आवाज़ आ रही है कि कश्मीर में होने वाले जुल्म सुतम को रोका जाए, लेकिन जो ममालिक हैं, जो हमारे ताकतवर ममालिक हैं उनकी तरफ से या हमारी जो मुस्लिम आबादी की कंट्रीज हैं उनकी तरफ से कोई इतनी आवाज़ बुलंद नहीं की जा रही जो की जानी चाहिए। मैं ये कहता हूँ कि बुनियादी हकूक किसी के भी मुतासर हों, किसी भी मुल्क में हो रहे हों, किसी भी मुल्क के लोगों को ताकत के बलबूते पर कुचला जा रहा हो, उनके उनके बुनियादी हकूक ना दिए जा रहे हों, तो हर इदारे की ये जिम्मेदारी बनती है कि वहाँ की आवाज़ को बुलंद करें, सच का साथ दें। हमारे यहाँ बदकिस्मती ये है कि सूरत हाल डे बाई डे बैन अल-अक़वामी तौर पर हर जगह खराब हो रही है और कश्मीर वाला मामला इतना सीरियस होता हुआ मुझे नजर आ रहा है कि मेरी समझ में नहीं आता। अमूमन मैं एक बात कहता था, आज आपके प्रोग्राम से भी हवाले से कहता हूँ कि मामला अगर कश्मीर इशू का कोई हल निकल आता तो इंडिया और पाकिस्तान जितना अपना पैसा डिफेंस पे खर्च करते हैं वो अगर अपने अपने ममालिक से गुरबत को दूर करने में खर्च करें तो इंडिया और पाकिस्तान दोनों से गुरबत दूर हो सकती है। लेकिन इंडिया इतना हरदम बन चुका है कि अक़वाम मुत्तहदा की करारदादों के मुताबिक भी कश्मीरियों का उनको हक देने के लिए तैयार नहीं है और वो इदारा भी जो बैन अल-अक़वामी तौर पर मसाइल के हल की तरफ आप स्टेप्स उठा सकता है वो भी बिल्कुल खामोश नजर आता है। अब मैं ये कहता हूँ कि सबसे मेन क्वेश्चन जो है वो इंसानियत का है, लोगों की जान माल का मामला है और जिस तरह कश्मीर के अंदर लोगों के साथ जो जुल्म और सुतम हो रहा है, जिस तरह उनके राइट को कुचला जा रहा है, आपने देखा होगा कि कोई भी ममालिक जिस अंदाज में बाज़ ममालिक ने तो यंत्र कद से कह दिया कि इंडिया और पाकिस्तान का अंदरूनी मामला है, ये इंडिया और पाकिस्तान का अंदरूनी मामला नहीं हो सकता, मसला कश्मीर एक इंटरनेशनल इशू है, अक़वाम मुत्तहदा की करारदादों के मुताबिक आपने कश्मीरी लोगों को ऑप्शन देना है कि वो क्या चाहते हैं और अक़वाम मुत्तहदा की करारदादों पे अमल किया जाना चाहिए, वरना इस इदारे पे भी किसी का कोई भरोसा और कोई ट्रस्ट नहीं रहेगा और कोई आदमी भी इस इदारे का नाम नहीं लेगा। अब इन सूरत हाल को मद्देनजर रखते हुए हमारी ये जिम्मेदारी बनती है कि आज आप अंदाजा करें कि कश्मीर में तकरीबन 10 दिन से कर्फ्यू है, खाने पीने का सामान नहीं है, खवातीन चीख रही हैं, लोगों के पास बच्चों के लिए ट्रीटमेंट के लिए मेडिसिन नहीं है, तो ये होने वाला जुल्म सुतम क्या पूरी दुनिया को नजर नहीं आ रहा कि इंडिया क्या कर रहा है? क्या मोदी की हटगर्मी पूरी दुनिया को नजर नहीं आ रही? क्या दुनिया इस बात पे खामोश क्यों है?
इसका जवाब आपके पाकिस्तान के वजीर खारजा ने दे दिया है कि वो बहुत सारे मुल्कों के लिए बेहतरीन बिजनेस पार्टनर है, कहिए कि साधन कीजिए।
मैं डिसएग्री करता हूँ कि पाकिस्तान के वजीर खारजा का जो स्टेटमेंट है उस पर मुझे खुद अफसोस है कि उनका ये स्टेटमेंट नहीं आना चाहिए था। उनका मतलब ये हो गया कि जो बैन अल-अक़वामी फोरम हमारे पास है, हम इस डर की वजह से उसका दरवाजा नहीं खटखटाने चाहते कि शायद हमारे खिलाफ फैसला कर दे। ये जो वजीर खारजा का बयान है इसमें हमारी आज की जो पॉलिटिकल बड़ी पॉलिटिकल पार्टी हैं उन्होंने सवालिया निशान उठाया है वजीर खारजा के बयान पे और मैं भी सिटीजन पाकिस्तान के
میں وزیر خارجہ کے اس بیان سے کمپلیٹلی ڈس ایگری کرتا ہوں جنہوں نے یہ سٹیٹمنٹ دیا.
اس کو وائنڈ اپ کرنے سے
انڈیا کے جاسوس کا معاملہ تھا, فورن انٹرنیشنل کورٹ میں لے کے چلے گئے, ٹھیک ہے انڈیا کے, لیکن کسی حد تک وہ فیصلہ پاکستان کے حق میں نہیں آیا. وہ انڈین جس نے یہاں تباہی و بربادی پھیلائی تھی, جس کی سزا موت کا تعین ہو چکا تھا, انٹرنیشنل کورٹ کے ججمنٹ کی وجہ سے وہ معاملہ رک گیا. تو کیا ہم بین الاقوامی طور پر جو ہمارے ادارے ہیں ان کا دروازہ نہ کرنا چھوڑ دیں؟ اور اگر نہ کرنا چھوڑ دیں تو پھر مسئلے کا کیا حل, کیا مودی نکالے گا یا پاکستان نکالے گا؟ میں یہ سمجھتا ہوں کہ مودی کی جو ہٹ گرمی ہے, جو مقبوضہ کشمیر میں تباہی و بربادی اس نے پھیلائی ہوئی ہے, جو اسٹیٹ کے لیگل اسٹیٹس کو اس نے ختم کر دیا, 370 اور 35 ایکٹ کو ختم کیا, اس کے متعلق میرا یہ کہنا ہے کہ بین الاقوامی دنیا کو اس بات پر دھیان دینا چاہیے, کہیں ایسا نہ ہو کہ کشمیر کی وجہ سے انڈیا پاکستان کے درمیان ایک ایسی جنگ ہو جو دونوں ممالک کو تباہی و بربادی کی طرف لے جائے,
مشکل ہو جائے اس کے لیے. سو آخری اس کو وائنڈ اپ کرتے ہیں, میناکشی گنگولی صاحب آپ کے ریمارکس کے ساتھ, اگرچہ ظاہر وہ رائٹس اور اس کے سے متعلق نہیں, لیکن جو ایک انٹرنیشنل پالیٹکس ہے اس کے بیک ڈراپ میں ہے کہ بہت سارے لوگ یہ سمجھتے ہیں کہ چونکہ بھارت اس وقت جو دنیا کی بڑی طاقتیں ہیں, بھلے وہ چائنا ہو جس کے ساتھ اسی کشمیر ٹیریٹری کے اوپر اس کے اپنے اختلافات بھی ہیں, اور چین نے بھی کچھ کنسرنز بھی شو کیے ہیں اپنے فارن منسٹر نے ان کی, سو کیا یہ چیزیں بھارت کو کانفیڈنٹ دلاتی کانفیڈنس دیتی ہیں کہ وہ کچھ بھی ایکشن لے سکتا ہے, اپنی لوگ اپنی جنتا بھی, نیا نیا الیکشن ہے, مینڈیٹ ہے, وہ ساتھ ہے, سو اس کے لیے وہ بڑی اس کو آئیڈیل ٹائمنگ سمجھتے ہیں؟ ایک طرف یعنی قانون ہے, ایک طرف آپ کی سفارتکاری, اور دوسری طرف آف کورس آپ کی کہنا چاہیے کہ ایک ایک جسٹس کی بات ہے, انصاف کی بات ہے, اور بائی لاز کی بات ہے جن کی پابند بھی ہوتی ہیں ریاستیں بھی اور حکومتیں بھی. سو کیا چیز انڈین گورنمنٹ کو یا مودی صاحب کو جو ہے وہ انکریج کر رہی ہے کہ وہ ایسے ایکسٹریم میجرز لے سکیں؟
دیکھیے, ہم یہ کہتے ہیں کہ جو سیکیورٹی کا معاملہ ہوتا ہے, جب یہ کہتے ہیں کہ سیکیورٹی کا ہوتا ہے, وہ اسٹیٹ کا حق بنتا ہے کہ وہ, اور اس کی رسپانسبلٹی بنتی ہے کہ جو پبلک ہے, جو سویلین ہیں, ان کو پروٹیکٹ کیا جائے, ان کے لیے ان کو جو اگر پابندی بھی لگاتے ہیں لیکن وہ پروپورشنیٹ ہونی پڑتی ہے. ہمارے حساب سے ابھی جو حالات ہیں جہاں پہ اتنے سارے ریسٹورینٹ ہیں, اس میں اس میں ہم یہ چاہتے ہیں کہ یہ جو رسپانس ہو یہ پروپورشنیٹ رہے. انڈیا کا یہ کہنا ہے کہ جو ملٹنسی کا تھریٹ رہتا ہے وہ بہت زیادہ ہے, اس لیے ان کو یہ ساری یا جو وائلنٹ پروٹیسٹ ہوتی ہیں ان کے لیے ان کو پابندی لگانی پڑتی ہے. ہمارا یہ کہنا ہے کہ بہت ٹروپس آئے ہوئے ہیں اور بھی لگائے گئے ہیں کشمیر میں ابھی, اور ہم یہ چاہتے ہیں کہ جو یہ ٹروپس ہیں یہ ہیومن رائٹس وائلیشنز کریں نہ کریں, اور اگر کریں تو پھر ان کے ساتھ کاروائی ہو, سخت کاروائی ہو. ہم نے پہلے دیکھا ہے کہ جب ہیومن رائٹس وائلیشنز ہوتی ہیں تو کوئی اکاؤنٹبلٹی نہیں رہتی ہے. ہم چاہتے ہیں کہ یہ ایک رائٹس ریسپیکٹنگ ریسپانس رہے. پرشاسن کا یہ کہنا ہے کہ ابھی تو یہ ایک طرف سے کیونکہ ابھی وائلنس نہیں رہا ہے, یہ سیکیورٹی فورسز نے ریسٹرینٹ دکھایا ہے, ہم یہ چاہیں گے کہ ایسا ریسٹرینٹ رہے. لیکن کشمیریوں کا یہ حق بنتا ہے کہ ان کو پورا انفارمیشن ملے اور وہ پیسفلی اپنے پولیٹیکل ویوز, اور بے شک اگر وہ کریٹیسائز بھی کرنا چاہیں اسٹیٹ کو, ان کو پورا حق ہے کہ وہ پیسفلی اپنی بات سامنے رکھے اور اپنا اوپینین صاف صاف کہہ پائیں. ایسے کر کے ان کو بند کر کے رکھنے سے اور ان کے رائٹس ایسے نہیں, یہ لانگ ٹرم پہ سسٹینیبل نہیں ہے اور یہ ہونا نہیں چاہیے.
بہت شکریہ آپ کا میناکشی صاحبہ, آپ نے ہمیں جوائن کیا. میناکشی گنگولی آپ ہمارے ساتھ ہیں ہیومن رائٹس واچ کے ساتھ, آپ کی وابستگی بھارت سے آپ نے ہمیں جوائن کیا. یاسین آزاد صاحب نے ہمارے لیے وقت نکالا سپریم کورٹ بار ایسوسی ایشن کے سابق صدر پاکستان سے. فرحانہ شاہ صاحبہ نے ہمیں ممبئی سے جوائن کرنا تھا, لائر ہیں لیکن وہ باوجود ان کا فون رابطے میں نہیں آ سکا. ایک بریک لیتے ہیں, بریک کے بعد سامعین واپس آئیں گے. یہ موضوع جاری رہے گا لیکن اس میں اگین ہم پاکستان اور بھارت دونوں ملکوں کے درمیان اس کشمیر کے مسئلے پہ جو کشیدگی در آئی ہے اس کے اثرات دیکھیں گے کہ افغانستان کے امن عمل کے اوپر کس طرح کے ہو سکتے ہیں. ایک بریک کے بعد
وی او اے اردو اب آپ کے ہاتھ میں, پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے. दूर जाने की जरूरत नहीं। वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू वीओए की खसूसी ऐप डाउनलोड कीजिए, जो ऐप स्टोर पर भी दस्तियाब है। वीओए उर्दू अब आपके हाथ में।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम जहाँ रंग के साथ मैं हूँ सदसन और प्रोड्यूसर है हमारे साथ अस्वर इमाम। और प्रोग्राम के सिलसिले में हम बात करेंगे, पहले हमने कश्मीर में कानूनी पहलुओं पे बात की, अदालत के फैसले के पस मंजर में और इंसानी हकूक के पहलुओं पे गुफ्तगु हुई ह्यूमन राइट्स वॉच की रिपोर्ट के बैकड्रॉप में। और अब हम बात करेंगे कि जो मगरबी सरहद है, जहाँ पे पाकिस्तान अमरीका जिसको समझता है कि वो एक अहम इत्तेहादी है और उस पूरे अमन अमल की में वो एक कायदाना किरदार अदा कर सकता है और कर रहा है, बड़ा किरदार है, वो किस हद तक मुतासर हो सकता है। यहाँ पे वाशिंगटन के अंदर पाकिस्तान के एम्बेसडर हैं, पाकिस्तान के सफ़ीर हैं डॉक्टर असद मोहम्मद खान, उन्होंने जो गुफ्तगू की है उन्होंने उसमें ये अंदिया दिया है कि इससे जो है पाकिस्तान की जो कोशिशें हैं अफगानिस्तान के अंदर पीस प्रोसेस के लिए वो मुतासर हो सकती हैं, और जो मगरबी सरहद है उसके ऊपर जो मामलात हैं वो उस तरह से उस डगर पे नहीं रहेंगे जिस तरह पहले जा रहे थे। सो इस गुफ्तगू के पस मंज़र में हम जायज़ा लेंगे कि किस हद तक ये चीज़ इसको इम्प्लिकेट या कॉम्प्लिकेट कर सकती है। क्या पाकिस्तान अमेरिका जैसे मुल्क हो या इंटरनेशनल जो उसके फोरम्स हैं उन पे बावर कराने के लिए अफगानिस्तान से हाथ खींच सकता है, अफगानिस्तान से वो पीछे हट सकता है। और ये भी कहा है पाकिस्तान ने, मैं फिर वो रेफरेंस दूंगा अखबार न्यूयॉर्क टाइम के साथ, न्यूयॉर्क टाइम्स के साथ पाकिस्तान के सफीर असद मजीद खान उनके इंटरव्यू का, जिनमें उनका कहना यह था कि कश्मीर और अफगानिस्तान दो अलग अलग मामलात हैं, इनको एक दूसरे के साथ जोड़ने की कोशिश नहीं कर रहे। अमरीका के साथ तालिबान के जो मुज़ाकरात हैं वो कामयाबी से हमकनार होंगे उनके बकौल, लेकिन उन्होंने इस खदशे का इजहार ज़रूर किया कि भारत के कश्मीर के हवाले से जो इकदाम हैं वो दोनों मुल्कों के दरमियान कशीदगी में इजाफा कर सकते हैं। पाकिस्तान की तवज्जो मगरबी सरहद पर एक ऐसे वक्त में कम हो सकती है जब अफगानिस्तान में क़याम अमन की कोशिशें एक अहम मरहले पर पहुँच चुकी हैं। अयाज वज़ीर साहब हमारे साथ हैं, मुमताज़ पॉलिटिकल एनालिस्ट, साबिक सफ़ीर पाकिस्तान के अफगानिस्तान के लिए। हमें अनीस रहमान साहब ज्वाइन कर रहे हैं, अफगानिस्तान काबुल बेस्ड सीनियर साफ़ी हैं, तेजे कार हैं। दोनों मेहमानों का बहुत शुक्रिया और खैर मकदम। अयाज वज़ीर साहब ममनून है आपके, क्या कहेंगे आप जो अफगानिस्तान के लिए पाकिस्तान की एक इंगेजमेंट है वो मुतासर हो सकती है ये जो सूरत हाल कश्मीर में और मशरकी सरहदों पर पैदा हो चुकी है उसके सबब?
देखिए फर्क तो ज़रूर पड़ेगा क्योंकि हिंदुस्तान ने ऐसा कदम उठाया है जिसकी जस्टिफिकेशन वो न अपने आइन के मुताबिक कर सकते हैं न बैन अल-अक़वामी कानून के तहत कर सकते हैं। यूनिलैटरल कदम उठा लिया, कश्मीर को बकौल शख्स से हड़प कर लिया वाली बात है। तो अब जाहिर बात है पाकिस्तान के लिए एक इंतहाई तश्वीशनाक सूरत हाल है। तो गोया इन अदर वर्ड ईस्टर्न बॉर्डर जो हमारा है वो नॉर्मली तो ऑलमोस्ट ऑल द ईयर गर्म रहा है, लेकिन अब तो खासा टेंस है। शॉर्ट ऑफ डिक्लेयरिंग वार वाली बात है, बाकी सिचुएशन के बाद पहुंच गई है। तो अब अगर ऐसी सिचुएशन में वेस्टर्न बॉर्डर से कशीदगी हो जाए तो फिर पाकिस्तान के लिए जाहिर बात है अफगान पीस प्रोसेस में किरदार अदा करना इसलिए मुश्किल हो जाएगा कि वो ईस्टर्न बॉर्डर पे फोकस कर ले या वेस्टर्न बॉर्डर में अपना सियासी किरदार अदा कर ले। तो इसलिए प्रेसिडेंट ट्रंप से यह तवक्को जरूर है कि वो एक बहुत अहम मुल्क के सदर है और उन्होंने खुद इमरान खान साहब को कहा था हमारे वज़ीर आज़म को वाशिंगटन विजिट में कि वो सालिस का किरदार अदा करने को तैयार है कश्मीर के सिलसिले में। तो वो किरदार निभा ले, वो सालिस का किरदार अदा कर ले ताकि पाकिस्तान की एक जो ईस्टर्न विंग वाली टेंशन है वो जरा कम हो जाए, फिर वो फोकस कर ले वेस्टर्न बॉर्डर पे। वेस्टर्न बॉर्डर को पीसफुल बनाना पाकिस्तान के अपने इंटरेस्ट में है। अफगानिस्तान में अमन हो तो पाकिस्तान में खुशहाली आएगी, अफगानिस्तान में ट्रबल हो तो पाकिस्तान में ट्रबल होगा, लेकिन بامر مجبوری وین یو ہیو ایز دے سے انفارچونیٹلی ایک طرف پہاڑ ہے ایک طرف سمندر ہے درمیان میں سے پگڈنڈی ہے تو آپ کو انتخاب کرنا پڑتا ہے کہ کدھر بچت ہونے کی چانسز ہیں تو پاکستان تقریباً اس سچویشن میں آ گیا ہے تو اب ٹرمپ صاحب سے ظاہر بات ہے پاکستان کی اور دنیا کے ان ملکوں کا جو یو این کے قوانین پہ سیریسلی سوچتے ہیں عمل کرتے ہیں ان کی توقع ہوگی کہ وہ سالس کا کردار ادا کر لیں کیونکہ مودی نے خود کہا تھا کہ کشمیر میں آپ رول نبھا لیں اور عمران خان نے بھی اس کو ہاں کر لیا
تو لیکن یہ بتائیں آپ کا اب تو کام سفارتکاری ہے آپ یہ بتائیں کہ ایک طرف پاکستان کی کمٹمنٹس ہیں جن کو بظاہر سراہا بھی جا رہا ہے امریکہ جیسے ملک کی جانب سے برطانیہ میں جو ہیں وہ جو وزیر اعظم آئے ہیں بتایا جاتا ہے کہ پاکستان کے وزیر اعظم کے ذاتی تعلقات بھی ہیں اس کے باوجود پاکستان کے وزیر خارجہ کہتے ہیں کہ انٹرنیشنل فورمز پہ شاید بھارت کے خلاف کوئی بات سنی نہ جائے حتیٰ کہ اقوام متحدہ کی قراردادوں سے بھی زیادہ توقع لگانا یا اس فورم سے توقع لانا وہ احمقوں کی جنت میں رہنا ہوگا سو یہ مایوسی والے بیانات ہیں یہ حقیقت پسندانہ بیانات ہیں یہ سفارتکاری کی ناکامی ہے یہ نا امیدی ہے اور بدلے میں کیا پاکستان یہ بھی نہیں ایکسپیکٹ کر سکتا ان انٹرنیشنل فورم سے یہ ایکچوئل سچویشن ہے کیا
دیکھیں ابھی میں نے کل پرسوں ایک امریکن سفیر جو تھی یہاں پاکستان میں این پیٹرسن ان کی ایک انٹرویو آپ نے بھی شاید دیکھی ہو اس میں برملا کہا کہ ہندوستان نے کوئی شک نہیں کہ یو این قوانین کے خلاف ورزی کی ہے لیکن ہندوستان بہت بڑا اقتصادی مارکیٹ ہے فیوچر کے لیے تو امریکہ کی انٹرسٹ ہندوستان کے اندر اقتصاد کی ہے تو اس کے پیش نظر شاید ہندوستان کی یہ جو کشمیر والی بات ہے اس سے اس کو ذرا اگنور کر لے یا اوور لک کر لے گویا کہ یہاں پہ پرنسپل کی بات نہیں ہے یہاں پہ اپنے انٹرسٹ کو دیکھنا ہے کہ امریکہ کا انٹرسٹ کیسے سرو ہوتا ہے امریکہ کا کشمیر سے کیا لینا دینا اس کا تو ظاہر بات ہے بہت بڑی آبادی ہندوستان کی تجارت اور ڈیفینس اکوپمنٹ بھیجنے کی اسٹریٹجک پارٹنر ہے ہندوسان ان کا تو وہ تو اپنا انٹرسٹ دیکھیں گے لیکن اگر اصول پہ چلیں تو پھر تو بات پاکستان کی صحیح ہے لیکن دنیا میں انفارچونیٹلی اصول پہ بات چلتی نہیں ہے ورنہ 47 سے 48 میں یہ یو این ریزولوشن نہرو صاحب کے کہنے پہ ہم لے گئے وہاں پہ اور پھر فیصلہ ہوا کہ کشمیر میں استفاد رائے سے فیصلہ ہو گیا کہ وہ ہندوستان کے ساتھ یا پاکستان کے ساتھ جانا چاہتے ہیں لیکن اسے مکر گئے اور یہ نیلیٹرل فیصلہ کر لیا تب یہ کہنا کوئی میں سمجھتا ہوں زیادہ مشکل نہیں ہے کہ آدمی کہے کہ ملک اپنے انٹرسٹ دیکھتے ہیں بین الاقوامی قوانین کی پاسداری کو پیچھے ڈال دیتے ہیں ادر وائز آن پرنسپل پاکستان اسٹینڈ ویری ٹال اینڈ شوڈ بی سپورٹڈ بائی آل دا نیشن لیکن پاکستان کی منڈی اتنی بڑی نہیں ہے جتنی ہندوستان کی منڈی
اس منڈی سب سے بڑا اس میں ایشو آ رہا ہے انیس رحمان صاحب بہت شکریہ آپ کا بھی سو کابل حکومت اگرچہ امن عمل میں حصہ شریک نہیں ہے لیکن ظاہر ہے پورے افغانستان کی کوشش ہوگی کہ امن آئے اور پاکستان کا ایک کردار جو ہے وہاں پہ وہ اس پہ فوکس ہو کے وہ کام کرے سو اس بارے میں کوئی خدشات وہاں پہ ہیں کہ دو جو پڑوسی ہیں اور ہیں پاکستان اور بھارت ان میں کشیدگی بڑھ رہی ہے کشمیر کے سبب سو یہ چیز جو ہے وہ افغانستان کے اندر عسکریت پسندی کو طوالت دے سکتی ہے
جی بہت شکریہ دیکھیں بالکل اس میں تو کوئی شک نہیں ہے جیسے ایاز وزیر صاحب نے فرمایا کہ افغانستان میں امن ہوگا تو پاکستان کے اندر امن ہوگا اور پاکستان کے اندر سٹیبلٹی ہوگی تو افغانستان کے اندر سٹیبلٹی ہوگی دونوں ممالک ایسے ہیں کہ بالکل میں تو یہ کہوں گا اور یہ میں ایک نیا نام دوں گا کہ جڑوا بھائی ہے لیکن اس چیز کو ہم سمجھ نہیں رہے ہیں نہ تو پاکستان کے پولیٹیشین اس چیز کو سمجھ رہے ہیں نہ افغانستان کی پولیٹیشین اس چیز کو سمجھ رہے ہیں دیکھیں عمران خان جب حلف اٹھاتے ہیں اور وزیر اعظم بنتے ہیں تو ان کی دو سٹیٹمنٹ مجھے بہت اچھے لگے تھے اس وقت کہ ایک تو افغانستان کے ساتھ ہم بارڈر کھولیں گے جو ٹرانزٹ ہے لوگوں کا آنا جانا ہے इस हवाले से, और आपने देखा कि उसके लिए अभी तक कोई अमली जामा नहीं पहनाया गया। दूसरी बात उसकी ये थी कि हम अफगानिस्तान में मुखलिसाना किरदार अदा करेंगे, और ये बात उन्होंने ट्रंप के साथ जब मुलाकात कर रहे थे तब भी कही थी कि अफगानिस्तान में हम अपना किरदार अदा करेंगे, लेकिन जब कश्मीर का मसला उठता है तो सारी चीजें उलट हो जाती हैं। इमरान खान की जो बयानात थे ट्रंप के साथ, वहां पे पाकिस्तान के पार्लियामेंट में उसे खराज तहसीन पेश किया गया, उसे खुशामदीद कहा गया, आपने मीडिया चैनल्स पे देखे कि पीटीआई ने उसको बहुत ज्यादा वैल्यू दी, लेकिन जब कश्मीर का मसला आता है तो बिल्कुल अफगानिस्तान के उसको जोड़ा जाता है। जमात इस्लामी जैसी एक तंजीम, एक पार्टी जो है उसके सरबराह सिराजुल हक साहब कहते हैं कि कश्मीर का मसला अफगानिस्तान के अमन के साथ जोड़ा जाए, तो ये बहुत एक तशवीश की बात है। एक अफगानिस्तान के अंदर यहाँ पे इस बात पर बहुत ज्यादा गुस्सा हमें नजर आया कि एक ऐसी पार्टी और एक ऐसी मुल्क जो उम्मत मुस्लिमा की बात करते हैं, तो वो फिर एक मुस्लिम कंट्री की अनस्टेबिलिटी दूसरे मुल्क के मुसलमानों के साथ कैसे जोड़ते हैं। तो मैं समझता हूं कि अफगानिस्तान के अंदर इस चीज को बिल्कुल वेलकम नहीं कहा गया, यहां पर लोगों ने बहुत रिएक्शन दिखाया, और रोज जब कश्मीर का मसला उठता है तो अफगानिस्तान के अंदर कश्मीर का किसी को पता नहीं था। यानी पहली बार मैं देख रहा हूं कि अफगानिस्तान के लोग अब कश्मीर का मसला उठा रहे हैं, उस पर डिबेट हो रही है, क्योंकि ये मसला कश्मीर का मसला अब तक अभी का नहीं है, ये 1947 से शुरू हुआ है।
ठीक है,
लेकिन अफगानिस्तान के लोग जानते भी नहीं थे कि कश्मीर पाकिस्तान के साथ कौन सी अटैचमेंट रख रहा है। लेकिन अभी अगर आप अफगानिस्तान की मीडिया को मॉनिटर करें, पिछले एक हफ्ते 10 दिन जब ये मसला उठा है तो अफगानिस्तान के मीडिया पर बहुत ज्यादा इस चीज के हवाले
से रेफरेंस दें। सो ये बताएं क्विकली, मेरे पास बात कम है, अगले सेगमेंट में जाना है, क्विकली ये बताएं कि ये इशू अगर वहां पे गंभीर हो जाता है, बड़ा हो जाता है, सो क्या जो 80s 90s में रही है कि इन्फिल्ट्रेशन जिहादियों की, उसका खौफ तो नहीं है, भले वो ऑर्गेनाइज्ड हो, भले वो जाती इनिशिएटिव के ऊपर हो?
ये बात बहुत अजीब सा है। इस चीज के लिए हम खुद जो है एक मतलब क्या है, एक रूट बना रहे हैं। इसका मतलब तो ये हुआ कि पाकिस्तान के अंदर जो है वो अब भी जो टेररिज्म के या जो भी नाम है वो आप देना चाहते हैं वो अब भी मौजूद है, वो सेंटर्स अब भी मौजूद है कि वहां से फिर दहशतगर्द आएंगे या फिर तालिबान आएंगे या फिर मुजाहिदीन आएंगे, अफगानिस्तान के अंदर कार्रवाई करेंगे। पाकिस्तान के लिए तो ये एक सबसे बड़ा क्वेश्चन है, क्योंकि अगर वो कहते हैं कि हम अगर कश्मीर में बिजी होते हैं तो ये जो ड्यूरी लाइन का लाइन है यहाँ पे फिर जो है इन्फिल्ट्रेशन हो गया अफगानिस्तान के अंदर, तो इसका मतलब तो ये हुआ कि वहां पे पाकिस्तान के अंदर अब भी जो है वो टेररिज्म के और दहशतगर्दों के सेंटर्स मौजूद है। तो मैं समझता हूँ कि इस चीज को समझना चाहिए कि अफगानिस्तान का मसला कश्मीर के साथ रिलेटेड नहीं करना चाहिए। पाकिस्तान के साथ हमारा कश्मीर का मसला नहीं है, पाकिस्तान के साथ हमारा किसी और चीज के हवाले से कोई मसला नहीं है। जो ये देश
मुझे इसको वाइंड अप करना है जी, अयाज वजीर साहब क्विकली एक मिनट, क्या इस चीज का खतरा है ये जो मुख्तलिफ ग्रुप्स हैं कि वो अपने तई किसी कोई 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 एडवेंचर की तरफ मुमाइल हूँ कश्मीर में?
नहीं, अफगानिस्तान
आपको जी नहीं, मैं जनरली कह रहा हूँ अफगानिस्तान क्यों या पाकिस्तान क्यों, बहुत सारे लोग पाकिस्तान से भी अफगानिस्तान में मसरूफ हैं। अयाज वजीर साहब
देखिए, ये तो कश्मीर की अपनी लोकल अपराइजिंग है, पिछले खास अरसे से हम देख रहे हैं, उसमें पाकिस्तान को खामखा घसीट रहे हैं, वहाँ पे हिंदुस्तान की फौज पड़ी है बॉर्डर पे, तो पाकिस्तान कैसे कर सकता है? हाँ, अगर कोई तरफेरा खुद जाके वहाँ घुसने की कोशिश करे, जिहाद करने की कोशिश करे, तो उसको असला भी चाहिए, उसको सपोर्ट चाहिए। वो अगर कोई ताकतवर शख्स या मुल्क न दे तो इंडिविजुअली कोई वहां पे क्या कर सकता है?
सही सही, बहुत शुक्रिया अयाज वजीर साहब, आपने में ज्वाइन किया, साबिक सफीर पाकिस्तान के अफगानिस्तान के लिए अनीस रहमान साहब आप हमारे साथ थे, आपका भी बहुत शुक्रिया। एक ब्रेक, ब्रेक के बाद वापस आते हैं, बात करेंगे कराची में बारिशों की सूरत हाल पे और 40 अफराद की हलाकत पे।
VOA उर्दू अब आपके हाथ में,
पढ़िए देखिए सुनिए, सेव कीजिए फॉलो कीजिए,
दूर जाने की जरूरत नहीं, VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं।
आई فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے، جو اب ایپ سٹور پر بھی دستیاب ہے۔
وی او اے اردو، اب آپ کے ہاتھ میں۔
یہ وائس آف امریکہ واشنگٹن ہے، پروگرام کا یہ آخری سیگمنٹ، اور اس سیگمنٹ میں ہم بات کریں گے، ویسے تو پورے پاکستان میں، لاہور میں، پنجاب کے مختلف شہروں میں بارشوں کے سبب سخت تباہی آئی ہے، لیکن بالخصوص کراچی، وہاں پہ 44 افراد جو ہے وہ لقمہ اجل بن چکے ہیں حالیہ بارشوں کے سبب، وہاں پہ بجلی کے کرنٹ لگنے سے، اور اس سے متعلقہ جو باقی واقعات ہیں اس میں کم از کم 40 افراد کی ہلاکت ہو چکی ہے، اور یہ ہیوی مونسونز جو ہیں وہ اس کا یہ جو اسپیل 3 درجن کے قریب جو ہلاکتیں ہیں اس کا وہ سبب بن چکا ہے۔ کراچی کے جو میئر ہیں وسیم اختر صاحب، وہ یہ سمجھتے ہیں کہ الیکٹرک اس کے لیے ذمہ دار ہے، خاص طور پہ جو بجلی کے پول سے کرنٹ لگنے کے واقعات سے جن لوگوں کی ہلاکت ہوئی، انہوں نے ایف آئی آرز بھی اس ریفرنس میں درج کرائی ہیں۔ حکومت کے اوپر، صوبائی حکومت کے اوپر دباؤ ہے، دوسری جانب وفاقی حکومت کے بیہاف کے اوپر علی زیدی صاحب، انہوں نے ایک کیمپین شروع کر رکھی ہے کہ وہ کراچی کو صاف کرنا ہے، لیکن کراچی کا صاف کرنے سے پہلے یہ جو بارشیں ہیں اس نے مزید دباہی پھیلائی ہے۔ ہمارا ایک بار پھر رابطہ ہو گیا ہے جناب وسیم اختر صاحب سے، میئر کراچی اور سینئر رہنما متحدہ قومی موومنٹ کے۔ میئر صاحب بہت شکریہ آپ کا، معافی بھی چاہتے ہیں کہ آپ تھوڑی دیر آپ کو ہولڈ کرنا پڑا، پچھلا سیگمنٹ ہم وائنڈ اپ کر رہے تھے۔ سر اس وقت ایکچوئل صورتحال بتائیے گا، ریسٹرین پرابلمس، مشکلات، وسائل کی کمی، سب اپنی جگہ پہ، لیکن کراچی سے یہ جو نکاسی ہے آپ کے لیے کیا کیا جا رہا ہے، کتنا پانی ہے، کتنا بڑا چیلنج ہے آپ کے لیے بھی اور صوبائی حکومت کے لیے بھی؟
دیکھیے چیلنج تو ہے، بہت زیادہ بارش ہوئی ہے، اور جو ہمارا انفراسٹرکچر ہے وہ کیپیسٹی نہیں ہے، ہمارا سیوریج سسٹم تو ہے ہی نہیں، تقریباً تباہ ہوا ہے، انگریز نے بنایا تھا وہ ہی چل رہا ہے آج تک،
جی
تو جب تک اس کو نئے سرے سے نہیں ڈالا جائے گا یہ مسائل حل نہیں ہو سکتے۔ اس کے بعد جتنے نالے ہیں وہ ٹوٹل انکروچڈ ہیں، اس میں کچرے کے ڈھیر انبار ہیں، تو وہ فلٹر نہیں کر سکتے پانی سمندر تک، اس میں وقت لگتا ہے کیونکہ کچرے کی وجہ سے پانی رکتا ہے، کچرا جب تک ڈسپوز آف نہیں ہوگا صحیح طرح سے سندھ گورنمنٹ اپنا کام نہیں کرے گی، یہ مسئلے رہیں گے بلکہ مزید آگے بڑھیں گے، زیادہ ہوں گے۔
تو میں صاحب یہ فرمائیے گا کہ آپ نے بالکل درست کہا کہ جو انفراسٹرکچر ہے وہ 70 سال پہلے کا ہے، پھر شہر 10 گنا بلکہ اس سے بھی زیادہ پھیل چکا ہوگا اس اعتبار سے اگر دیکھا جائے، لیکن ہر سال اگر پہلے کو چھوڑ بھی دیں، پچھلے 10 برسوں میں، 12 برسوں میں این ایف سی ایوارڈ کے تحت ہزاروں ارب روپیہ جو ہے وہ سندھ کو ملتا ہے، اگر دیکھا جائے تو سب سے بڑا شہر کراچی کا ہونا چاہیے تھا، سو اس ریفرنس میں کیوں نہیں توجہ دی جاتی؟
سندھ گورنمنٹ کی ذمہ داریاں ہیں یہ، فیڈرل گورنمنٹ کی ذمہ داریاں ہیں یہ، کراچی کو دونوں اون نہیں کرتے، نہ فیڈرل گورنمنٹ نہ سندھ گورنمنٹ۔ این ایف سی ایوارڈ میں کوئی 2000 ارب روپیہ 10 سالوں میں پیپلز پارٹی کو ڈیولپمنٹ کی مد میں ملا ہے، وہ کہاں گیا، کیوں نہیں ملتا؟ کراچی کوئی 350 ارب روپیہ سالانہ ٹیکس دیتا ہے، وہ کہاں جاتا ہے؟ لگتا نہیں۔ تو ان کو ان کی پوچھ گچھ سیریسلی ہونی چاہیے۔
وہ یہ کہتے ہیں کہ یہ تو ریکارڈ ہے، اتنی بارشیں کبھی ہوئی نہیں ہسٹری میں، اس کے لیے شہر تیار نہیں ہے، اتنی بارشیں پیرس میں ہو جائیں تو پیرس بھی ڈوب جاتا ہے، یہ آرگیومنٹس ہیں جو وہاں سے آ رہے ہیں،
بیکار، غلط آرگیومنٹس۔ پیرس کی مثال کہاں دے رہے ہیں، پیرس کے اندر تو انفراسٹرکچر ڈالا ہوا ہے، انڈر گراؤنڈ ٹرینیں چل رہی ہیں، سیویج سسٹم انٹیکٹ ہے، ادھر تو لفظ بھی نہیں استعمال کرنا چاہیے سندھ گورنمنٹ کو، انہوں نے تو تباہ کیا پورا سندھ تباہ کیا۔ اب کراچی جب جو کہ ایک ہب ہے بزنس کا، اور آپ کو ریونیو دیتا ہے، پورٹس ہیں اس میں دو، اس کا اگر اس طرح سے نگلیکٹ کیا جائے گا اس شہر کو تو بہت بڑا نقصان ہے ملک کے۔
یہ بڑی جو کیجویلٹیز ہو گئیں 40، اس میں بھی زیادہ تر بجلی کے کرنٹ لگنے سے، اس کے لیے کون ریسپانسیبل ہے؟
ڈائریکٹلی سندھ گورنمنٹ از ریسپانسبل، کے الیکٹرک پرائیویٹ کمپنی ہے، 33 سے زیادہ لوگ 2 بارشوں میں جاں بھاگ ہو چکے ہیں، نا اہلی ہے سندھ گورنمنٹ کی اور کے الیکٹرک کی، دونوں ذمہ دار ہیں اس کے۔
ابھی آپ کو وفاق سے بھی کچھ انیشیٹیوز آ رہے ہیں بحیثیت میئر، الٹیمیٹلی یہ ذمہ داری آپ کی بنے گی، لوگ آپ سے پوچھیں گے لوکل گورنمنٹ کتنی فعال ہے یا نہیں، یہ لوگ نہیں سوچیں گے، سو آپ کو اپنی ذمہ داریوں کے اعتبار سے سندھ سے، وفاق سے کیا توقعات ہیں؟
میں تو سارے ایشوز تھرو میڈیا ہر فورم پہ اٹھاتا ہوں، पब्लिक को अवेयर किया है मैंने, कोर्ट के थ्रू थोड़ा सा रिलीफ मिलता है मुझे सुप्रीम कोर्ट और हाई कोर्ट की, अदरवाइज ना फेडरल गवर्नमेंट इंटरेस्टेड है कराची में ना प्रोविंशियल गवर्नमेंट, प्रोविंशियल गवर्नमेंट तो तबाही पे ले जाने के लिए पर तोल रही है कराची को, किसी को कोई इंटरेस्ट नहीं है। मैं, मेरा 3 साल का एक्सपीरियंस है ये, मैं अबव पॉलिटिक्स बात कर रहा हूँ,
ये तो ऐसे केसेस में तो सोलन होनी भी पॉलिटिक्स हट के बात होनी चाहिए, पीपल्स पार्टी MQM यानी मेयर हूँ, मिनिस्टर हूँ, वफाकी लोग हूँ, सबको मिल के काम करना चाहिए। हमें सईद घनी साहब ने ज्वाइन किया है, वजीर इत्तलात हैं, इससे पहले वजीर बल्दियात थे, बहुत शुक्रिया सईद घनी साहब। ये जो कराची में 44 लोग उनकी कैजुअलिटीज या हलाकते हो चुकी हैं, पानी है, सैलाबी सी सूरत हाल है, लोग पिक्चर्स पोस्ट कर रहे हैं जिसमें बोटिंग हो रही है, क्यों करे ऐसा हुआ, इंफ्रास्ट्रक्चर नहीं है। वसीम अख्तर साहब हमारे साथ हैं, 70 साल से ज़ाहिर बजट तो जाता है सिंध को जाता है, और पिछले 12 साल से NFC अवार्ड के तौर तो रीजनेबल बजट जाता है, तो ये क्यों नहीं डेवलपमेंट हो सकी है?
देखिए, मेरा ख्याल है कि ये बात तो ठीक है कि ये 70 साल का इशू है, लेकिन जिम्मेदारी भी इस पार्टी पर डाली जाती है, चले किसी तक मान भी लेते हैं कि 70 साल हो गए हैं, लेकिन ये खना के पिछले 10-11 साल में कुछ भी नहीं हुआ, मैं समझता हूँ कि दी जाती है। लेकिन अगर कोई ये भी तवक्को करे कि पिछले 11-17 साल में जो कुछ बंद हुआ है शहर के साथ, जाती शहर के साथ हुई है, पिछले 10 सालों में ठीक कर देंगे, मैं समझता हूँ ये भी मुमकिन नहीं है।
मैं पॉलिटिक्स में नहीं जाना चाहता, लेकिन सर आप वहाँ पे वफाक में आपकी अपोजिशन है, आप 70 सालों का सारा मलबा PTI पे डालते हैं कि वो 1 साल में फिक्स करें, आपको तो मुसलसल 12 साल मिल गए हैं।
हमने कभी नहीं कहा PTI के गले में, तो उनके अपने दावे आए हुए हैं जो बातें उन्होंने की थी वो उनके गले की मुसीबत। हमने तो कभी नहीं कहा कि 1 साल में सारे काम वो करें जो 70 साल में किसी ने नहीं किए। मेरा बात उससे हटके देखिए, कराची में पहली बात ये कि बारिश बहुत ज्यादा हुई, ये मेयर साहब इससे मेरा ख्याल है कि इनकार नहीं करेंगे, 200 मिलीमीटर बारिश हुई है, और माजी में भी कराची में बारिश हुई है, इससे कम हुई है, लेकिन कराची कभी भी दोबारा रिकवर इतनी जल्दी नहीं किया। मैं ये नहीं कहता कि कराची का हर चप्पा चप्पा हमने ठीक कर दिया है, लेकिन आप कराची की सारी सड़कें अगर देखें तो मैं ये दावे से कह सकता हूँ कि बारिश बंद होने के 6 घंटे से 8 घंटे के अंदर अंदर वो सड़कें सारी की सारी पानी से साफ कर दी गई थी। कुछ नशेबी इलाके जरूर ऐसे हैं जहाँ अभी पानी है, लेकिन नशेबी इलाकों से जब आप पानी निकालते हैं तो उसका कहीं ना कहीं डिस्पोजल होता है, कोई नाला होता है, कोई सीवेज का सिस्टम होता है, लेकिन अगर वो नाले पहले से आपके फुल चल रहे हो, कैपेसिटी उनकी भरी हुई हो, तो वो पानी पहुंच
रहा है। अभी मेयर साहब आपको बता सकते हैं कि कई नालों के ऊपर तो वो जो कब्जा माफिया है वो नालों की ब्लॉकेज हो चुकी है, एक तो यानी बल सफाई के ना होने की वजह से, और दूसरा कब्जे के वो नजर हो चुके हैं, सो इसलिए ये डिजास्टर तो होगा, उसके लिए आप और मेयर साहब मिल के कुछ कर सकते हैं, ये सवाल दोनों के सामने रख रहा हूँ मैं, आखिरी 2 मिनट है हमारे पास।
देखिए, हमने कराची के कुछ नालों पे काम शुरू किया हुआ है, और उसका प्लान भी यही है कि उनकी जो इंक्रोचमेंट है वो इंक्रोचमेंट रिमूव होनी है, उन नालों की उनका जो फ्लोर है वो दोबारा बनना है, उसकी वॉल ऊंची होनी है, दोनों तरफ सड़कें बननी है ताकि इंक्रोचमेंट रुक सके। लेकिन जाहिर है कि ये नाले बहुत तवील हैं और काफी बड़े हैं, तो ये किसी भी हुकूमत के लिए 1 साल में करना मुश्किल है। हमने 4-5 नालों पे काम से शुरू किया है जो हम कर रहे हैं।
वसीम अख्तर साहब,
ये कराची का इशू बहुत बड़ा इशू है, इसको बड़ा सीरियस नोट मैं समझता हूँ सारों को बैठना होगा, प्राइम मिनिस्टर, चीफ मिनिस्टर, अबव पॉलिटिक्स, जो यहाँ इश्यूज हैं उनको रिजॉल्व करना होगा, अदरवाइज मुल्क का नुकसान है। मेरी तो सोच ये है, यहाँ इस शहर से मुल्क चल रहा है, पूरा सिंध 95% टैक्स सिंध को देता है, जब तक इसको सेपरेटली ट्रीट नहीं किया जाएगा दूसरे सूबों से भी और दूसरे डिस्ट्रिक्ट से भी, जब तक मैं नहीं समझता यहाँ के मसाइल हल होंगे। यहाँ हर रोज मसले बढ़ रहे हैं, आप ये देख लें कि एक निराला काम शुरू हुआ, पहले भी बारिशें होनी है, इस्लामाबाद में बारिश होती है, लाहौर में बारिश होती है, ऐसी हम बात नहीं होती है। यहाँ आज 2 दिनों की बारिश में 33 से ऊपर लोग तारों से जहाँ भाग हुए हैं, तो कोई तो इस पे मेजर
जवाब देना चाहिए। बैठे इस पे, बहुत शुक्रिया आपका मेयर कराची वसीम अख्तर साहब, आपने हमारे लिए वक्त निकाला। वज़ीर इत्तलात नशरियात सईद घनी साहब आप हमारे साथ थे, आपके भी हम ममनून हैं। वॉइस ऑफ अमेरिका से प्रोग्राम जहां रंग अपने इख्तिताम को पहुंचता है, प्रोड्यूसर थे असफर इमाम, असद हसन को इजाज़त दीजिए।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
خواتین کو گھریلو تشدد سے بچانے کی قانون سازی اور اس پر عمل درآمد صرف پاکستان جیسے ترقی پذیر ملک میں ہی مسئلہ نہیں بلکہ امریکہ جیسے ترقی یافتہ ملک میں بھی ایک چیلنج بنا ہوا ہے۔ امریکہ میں خواتین کے خلاف گھریلو تشدد میں بندوق کے بڑھتے ہوئے استعمال پر چھیڑنے والی بحث نے اس مسئلے کو ایک نیا رخ دے دیا ہے۔ امریکہ میں ہر ماہ 50 خواتین بندوق کی گولی سے قتل ہو جاتی ہیں۔ خواتین کے خلاف گھریلو تشدد سے متعلق قانون کی میعاد رواں برس فروری میں ختم ہو چکی ہے اور اب ڈیموکریٹس کا کہنا ہے کہ گھریلو تشدد کے مرتکب ان افراد کو بھی اسلحے تک رسائی نہیں ہونی چاہیے جو اپنے پارٹنرز کے ساتھ نہیں رہتے۔ یہ ہے ایک امریکی کانگریس وومین ڈیبی ٹینگل۔ یہ ان بے شمار امریکی خواتین میں سے ایک ہیں جو گھریلو تشدد میں اسلحے کا استعمال اپنے سامنے دیکھ چکی ہیں۔ وہ کہتی ہیں کہ ایک رات انہوں نے اپنی والدہ کو اپنے والد کی بندوق کی گولی سے بچایا۔ امریکہ میں خواتین کے خلاف گھریلو تشدد کا وفاقی قانون ایسے شخص کو اسلحہ رکھنے کی اجازت نہیں دیتا جو اپنی بیوی یا ساتھی کے خلاف تشدد کے جرم میں سزا یافتہ ہو۔ تاہم یہ پابندی گھریلو تشدد کے ان مجرموں پر لاگو نہیں ہوتی جو نشانہ بننے والی خاتون کے ساتھ نہیں رہتے۔ ڈیموکریٹک ارکان کانگریس اس قانون کے نئے مسودے میں یہ استثنا ختم کرنا چاہتے ہیں۔ اس تبدیلی کے حامی توجہ دلاتے ہیں کہ امریکہ میں تشدد کے دوران اسلحے کے استعمال سے ہلاک ہونے والی خواتین کی شرح کسی بھی ترقی یافتہ ملک سے زیادہ ہے۔
ہم جانتے ہیں کہ گھریلو تشدد میں بندوق کے استعمال کا نتیجہ اکثر اوقات ہلاکت کی صورت میں ہوتا ہے اور ہلاک ہونے والی بیشتر اوقات خواتین ہی ہوتی ہیں۔ امریکہ جیسے ملک میں ایسا نہیں ہونا چاہیے، اس لیے ہم سمجھتے ہیں کہ اس سے قطع نظر کہ وہ اپنے شریک حیات کے ساتھ رہتے ہیں یا نہیں، گھریلو تشدد کے تمام ملزمان کو اسلحے تک رسائی نہیں ہونی چاہیے۔
لیکن ریپبلکن پارٹی کے بیشتر قانون ساز اس اقدام کو ایک سیاسی سازش قرار دیتے ہیں جس کا مقصد ان کی نظر میں اسلحہ رکھنے کے حامیوں کو خواتین مخالف ظاہر کرنا ہے۔ امریکہ میں اسلحے کے حق کے لیے لابی کرنے والی سب سے بڑی تنظیم نیشنل رائفل ایسوسی ایشن کی ترجمان جینیفر بیکر نے وائس آف امریکہ کو ایک ای میل کے ذریعے اپنے بیان میں کہا کہ بدقسمتی سے ایوان نمائندگان میں اسلحہ مخالف لیڈرشپ نے اس بل کی میعاد دانستہ طور پر ختم ہونے دی تاکہ وہ گن کنٹرول کے اپنے ایجنڈے کو آگے بڑھا سکیں۔ دا کولیشن ٹو اسٹاپ گن وائلنس نامی ادارے کے مطابق امریکہ میں ہر 16 گھنٹوں میں ایک خاتون اپنے ساتھی کے ہاتھوں بندوق کی گولی سے قتل ہو جاتی ہے اور بندوق سے ہلاک ہونے والی نصف سے زیادہ خواتین شریک حیات یا خاندان کے کسی فرد کے ہاتھوں نشانہ بنتی ہیں۔ بدسلوکی کے مرتکب شخص کی اگر اسلحے تک رسائی ہو تو ان کے ساتھی کے ہلاک ہونے کا امکان 5 گنا بڑھ جاتا ہے۔ این آر او کی ترجمان جینیفر بیکر کہتی ہیں کہ خواتین کو مسلح کر کے ان کی جان بچائی جا سکتی ہے، لیکن اینڈرو پیٹرک اسے غیر ذمہ دارانہ تجویز قرار دیتے ہیں۔
دراصل وہ اسلحہ بیچنا چاہتے ہیں لیکن اس سے تشدد میں دگنا اضافہ ہوگا۔
امریکہ میں خواتین کے خلاف گھریلو تشدد کا قانون 1994 میں پاس ہوا تھا۔
ایوانی نمائندگان میں اس وقت اکثریت ڈیموکریٹس کی ہے جہاں گھریلو تشدد سے متعلق قانون کا نیا مسودہ منظور ہو چکا ہے، تاہم سینٹ میں اکثریت ریپبلکن پارٹی کی ہے جس کے بیشتر ارکان اسلحے سے متعلق قوانین کو سخت کرنے کے حق میں نہیں اور اب تک اس بل پر ووٹ کو ملتوی کرنے میں کامیاب رہے ہیں۔ شہناز نفیس، وائس آف امریکہ، واشنگٹن ڈی سی۔
جب ریڈیو ہو دور اور خبریں ہوں اہم تو آئیے ہماری ویب سائٹ اردو voa.com پر۔ جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو voa.com پر آئیے۔ دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں سب ملتے ہیں اردو voa.com پر۔ امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔ پاکستان میں صبح 7 بجے سے شام کو 7 بجے تک اردو voa.com پر براہ راست سنیے. ہمارے تازہ ترین براڈکاسٹ بلٹنز کے لیے دن میں کئی دفعہ آئیے. دن ہو یا رات جب دل چاہے اس پتے کو یاد رکھیے www.urduvoa.com.